مثلا محبت کا تعلق دل سے، نفرت کا تعلق دل سے، یاد کا تعلق دل سے، غفلت کا تعلق دل سے، بہادری کا تعلق دل سے، بزدلی کا تعلق دل سے، سخاوت کا تعلق دل سے اور بخیلی کا تعلق دل سے، یہ جتنے ایموشنز ہیں یہ دل سے تعلق رکھتے ہیں۔ اس لیے ماں اپنے بیٹے کو خون سے کہتی ہے، بیٹے میرا دل تجھے بہت یاد کرتا ہے۔ اس کا مطلب یہ کہ یاد کا مقام انسان کا دل ہے، تو دل ایموشنز کا سورس ہے۔ ایک تیسری چیز ہے جس کو انسان کا نفس کہتے ہیں، انگلش میں ایگو کہتے ہیں، یہ انسان کی ایمبیشن کا سورس ہے۔ جتنی ایمبیشن ہوتی ہیں وہ انسان کے نفس میں ہوتی ہیں۔ یہ ایمبیشن اچھی بھی ہو سکتی ہیں، بری بھی ہو سکتی ہیں۔ مثلا یہ ایمبیشن کہ میں تہجد گزار بن جاؤں، یہ اچھی ایمبیشن ہے، اور یہ ایمبیشن کہ سب مجھے پہچانیں اور میری تعریف ہو، یہ بری ایمبیشن ہے۔ تو ایمبیشنز دونوں طرح کی ہو سکتی ہیں، بٹ بیسیکلی ایمبیشنز کا تعلق نفس کے ساتھ ہے۔ دیکھا یہ گیا ہے کہ دل میں جیسے جذبات ہوتے ہیں ویسے ہی نفس کی ایمبیشن ہوتی ہے۔ یہ دونوں ایک دوسرے سے بہت کلوزلی انٹر ریلیٹڈ ہیں۔ اگر نیکی کے جذبات دل میں ہوں گے تو پھر ساری جو خواہشات ہوں گی وہ بھی اسی طرح بھی ہوں گی۔ میں حج پہ چلا جاؤں، میں عمرہ کر کے آؤں، میں آج تلاوت کر لوں، میں یہ کر لوں، تو وہ خواہشات بھی اسی طرح کی ہوں گی۔ اور اگر دل کہیں فرض کرو انوالوڈ ہے تو ایموشن بھی ساری اسی طرح گناہوں والی ہوں گی۔ اب اللہ رب العزت نے انسان کو جو بنایا تو اس کے اندر اچھائی بھی رکھی اور اس کے اندر برائی بھی رکھی، دونوں سیڈ اللہ نے بندے کے اندر رکھ دیا ہے۔ فرمایا ونفس وما سواہا فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا، کہ اللہ رب العزت نے انسان کو بنایا اور اس کے اندر اچھائی بھی ڈال دی، برائی بھی ڈال دی۔ تو دنیا کے ہر انسان میں اچھائی بھی ہے، برائی بھی ہے۔ نیک سے نیک انسان ہوگا، اس کو برے ماحول میں لے جائیے، وہ پھسلنے کے چانسز ہیں، اور برے سے برے انسان کو اچھے ماحول میں لے آئیے، سنورنے کے چانسز موجود ہیں۔ تو سیڈ دونوں طرح کا بندے میں ہوتا ہے، اس دی انوائرمنٹ کہ کس انوائرمنٹ میں ہے وہ ویسا بن جاتا ہے۔ لیکن اچھا انسان وہ ہوتا ہے جس کے اوپر خیر غالب ہے، اور برا انسان وہ ہوتا ہے جس کے اوپر شر غالب ہے۔ چنانچہ اللہ تعالیٰ فرماتے ہیں قد افلح من تزکا، تحقیق فلاح پا گیا وہ جو ستھرا ہوا۔ ستھرا کیا مطلب؟ کہ جس نے اپنے من پہ خیر کو غالب کر لیا اور جو برائی تھی اس کو اس نے دبا دیا، لہذا یہ اچھا انسان ہے۔ اب آپ کئی دفعہ دیکھیں گے کہ ایک اچھا انسان ہوتا ہے، غصہ آ جائے تو کیا بات ہوتی ہے، اس کے منہ سے گالیاں نکلتی ہیں۔ اس وقت وہ دیکھنے میں انسان اور ویسے حیوان والا بہیو کر رہا ہوتا ہے۔ تو اس لیے اچھائی کو غالب کرنا، برائی کو دبا دینا، یہ ریکوائرمنٹ ہے، اور اسی کو کہتے ہیں اپنے من کو صاف کرنا، اپنے من کو پاک کرنا۔ دو لفظ ہیں جن کو اچھی طرح سمجھ لینا چاہیے، ایک کو کہتے ہیں تزکیہ اور ایک کو کہتے ہیں تصفیہ۔ تصفیہ کہتے ہیں صفا کرنا، کلیننگ۔ اس کی مثال یوں سمجھیں کہ ایک شیشے کی ونڈو ہے جو گندی ہو گئی ہے، اب اس کو صاف کرنے کے لیے آپ گیلا کپڑا لیں اور اس کو وائپ آؤٹ کر دیں تو اٹ ول بیکم کلین اگین، اس کو کلیننگ کہتے ہیں۔ ریزن کیا تھی کہ یہ جو ڈسٹ تھی یہ اس کی سرفیس پہ تھی، اندر پینیٹریٹ نہیں کیا تھا اس نے، لہذا وائپ کرنے سے وہ صاف ہو گئی۔ کوئی فرنیچر ہے اس کو آپ صاف کریں، ڈسٹنگ کر دیں، وہ صاف ہو جائے گا، اس لیے کہ ڈسٹ اندر نہیں جاتی، سرفیس پہ آتی ہے، تو اس کو کلیننگ کہتے ہیں۔ ایک ہوتا ہے کسی چیز کو صاف کرنا، پاک کرنا، پیوریفیکیشن کرنا۔ مثال کے طور پہ اگر فرض کرو کپڑا میلا ہو گیا अब ये इसकी फैलने से साफ नहीं होता, इसको धोना पड़ता है, तो द प्रोसेस इज डिफरेंट। इसको पानी में डालो, फिर साबुन लगाओ, तब जाके इसकी जो मैल होगी वो अलग होगी और साफ कपड़ा बाहर आ जाएगा। तो इस पूरे प्रोसेस को हम तज़किया कहेंगे कि इसको सुथरा किया जाए। तो वो जो पहला प्रोसेस था गिलास की क्लीनिंग का, वो तज़किया कहलाएगा, साफ करना। और कपड़े का जो धोना है ये तज़किया कहलाएगा कि बुराई इनसाइड थी, इसको अलग कर देना, ये इसको सुथरा करना कहलाता है। इसी तरह इंसान के दिल का तज़किया होता है, मगर इंसान के नफ्स का तज़किया होता है। क्यों कल्ब का तज़किया होता है? कि गुनाहों के असरात जो कल्ब पे होते हैं वो कल्ब के ऊपर होते हैं। कुरान मजीद में दलील मिलती है कि अल्लाह ताला फरमाते हैं कल्ला बल रान अला कुलूबिहिम मा कानू यक्सिबून। क्यों नहीं? इनके बदआमालियों की वजह से इनके दिलों पे जंग लगा दिया। और हम जानते हैं कि जो रस्ट होता है वो हमेशा सरफेस पे होता है, इन साइड पेनिट्रेट नहीं करता। इसलिए आप रस्ट क्लीनर इस्तेमाल कर लें तो जो बिल्कुल रस्टेड चीज़ होगी वो चमकने लग जाएगी दोबारा, तो वो क्लीनिंग कहलाती है। तो दिल को क्लीन करना होता है, और नफ्स चूंकि इसके अंदर बुराई है इसलिए इसका सुथरा करना, इसको साफ करना होता है, पाक करना होता है। मुख्तलिफ चीज़ों को पाक करने के तरीके मुख्तलिफ होते हैं। चुनाचे आप अगर कपड़े को धोना चाहें, सुथरा करना चाहें, तो पानी साबुन की जरूरत पड़ेगी। लेकिन हर चीज़ तो ऐसे साबुत नहीं होती। अगर सोना है और इसमें मिलावट है तो वो साबुन पानी से नहीं निकलेगी, उसको पिघलाना पड़ेगा। जब आप सोने को मेल्ट करेंगे ना, तो मेल्टिंग पॉइंट डिफरेंट होने की वजह से सोने से इम्प्योरिटी जो होगी वो अलग हो जाएगी। सो द प्योरिफिकेशन प्रोसेस इज नॉट डिफरेंट फॉर द गोल्ड। अच्छा, इसी तरह अगर आप किसी और चीज से इम्प्योरिफिकेशन जो है वो अलग करना चाहें, तो मिसाल के तौर पे जब ये रॉ शुगर बनती है तो इसमें बहुत सारी इम्प्योरिटीज होती हैं, मगर लोग वाइट शुगर पसंद करते हैं। तो उसके लिए तीन प्रोसेस हैं। बाज़ फैक्ट्रीज में फॉस्फेटेशन यूज होती है, बाज़ में सल्फिटेशन प्रोसेस यूज होता है। अब देखें कि ब्राउन शुगर को वाइट करने के लिए यहाँ पर शिजाब की जरूरत है, सोने के लिए आग की जरूरत है, कपड़े के लिए साबुन की जरूरत है। तो डिफरेंट चीज़ों को सुथरा करने के लिए रिक्वायरमेंट डिफरेंट होती है। हमें अपने नफ्स को सुथरा करना है, क्योंकि कामयाबी तब मिलेगी जब हमारा नफ्स ठीक होगा। इसकी अहमियत ज़रा सुन लीजिए। अल्लाह रब्बुल इज़्ज़त ने कुरान मजीद में एक जगह पर इन इर्रो सात कस्में खानी है, सात कस्में। अब देखे ना, कोई डिग्निटीज में से कोई हो वो वैसे ही बात कर दे तो बहुत अहमियत होती है, वो अगर कोई कसम उठाकर बात करे तो फिर तो बहुत एम्फेसिस प्लेस हो गया। और अगर वो एक नहीं, दो नहीं, सात कस्में खाए इकट्ठी और फिर कोई बात करे, तो इसका मतलब है कि भाई हाईएस्ट डिग्री ऑफ एम्फेसिस। अल्लाह रब्बुल इज्जत की जात की क्या बुलंदी है या क्या शान है, वो मालिक कायनात हैं। वो कुरान मजीद में सात कस्में खाते हैं। फरमाया वशम्स वजुहा वलकमर इजा तलाहा वन्नहार इजा जल्लाहा वल्लैल इजा यगशाहा वस्समाउ वमा बनाहा वलअर्द वमा तहाहा वनफ्सिन वमा सवाहा फअल्हमहा फुजूरहा वतक्वाहा क़द अफ़लह मन ज़काहा। सात कस्में खा के अल्लाह फरमाते हैं जो नफ्स को सुथरा करेगा वो कामयाब होगा, जो सुथरा नहीं करेगा वो खाए बुखार से बर्बाद होगा। तो इसका मतलब ये एक मैसेज है कि जिसको आप इग्नोर नहीं कर सकते। हम नहीं कह सकते जी कि फुर्सत ना मिली थी, हमने ध्यान नहीं दिया, हमें पता नहीं था। नो एक्सक्यूज। अल्लाह फरमाएंगे मैंने सात कस्में खा के बात की थी, और तुमने इसको इग्नोर कर दिया। तुम्हारी कामयाबी काउंट करती है तुम्हारे सुथरा होने पे। इसको मतलब सुथरा होना बहुत अहम और जरूरी है। कैसे सुथरा हो इसके लिए अब सोचने की जरूरत है। तो सुथरा होने के दो तरीके हैं। शाह फरमाते हैं कि जब कोई जमीन नापाक हो जाए तो उसके पाक होने के दो तरीके होते हैं। एक तो ये कि उस पर बारिश बरसे, इतनी बरसे कि पानी उस फिल्ट को बहा के ले जाए, तो जमीन जब फिर ड्राई होगी तो उस पर पाक होने का हुक्म दिया जाएगा कि ये पाक जमीन है। दूसरा तरीका ये है कि किसी जमीन के ऊपर फिल्ट है मगर सूरज उस पर इतना चमके, धूप उस पर इतनी पड़े कि धूप की वजह से वो नजासत जल जाए, उसका निशान मिट जाए, उसका आसार खत्म हो जाए। जब कुछ भी उसका असर नहीं रहेगा तो भी एक जमीन के बारे में हुक्म दिया जाएगा कि ये पाक जमीन है। इसी तरह फरमाते हैं कि दिल एक जमीन की मानिंद है और इसको भी पाक करने के दो तरीके हैं। एक तो ये कि इंसान इतना अल्लाह का जिक्र करे कि रहमत बरसे, रहमत बरसे, रहमत बरसे, हत्ता कि दिल की मैल कुचैल सब दूर हो जाए। क्योंकि जहाँ जिक्र किया जाता है, नज़लत अलैहिम सकीना, हदीस पाक के अल्फाज हैं, उन पर सकीना नाजिल होती है, नूर नाजिल होता है। तो जिक्र की कसरत से नूर नाजिल होता है और ये दिल की जमीन को पाक कर देता है। और दूसरा तरीका है कि अल्लाह वालों की, जो जिक्र वाले लोग हैं, जो इस फील्ड के माहिर हैं, उनकी सोहबत में बैठें, क्योंकि उनकी शख्सियत के अंदर एक मैग्नेटिज्म होता है। और जिस तरह सूरज जमीन को धूप की किरणें दे के पाक कर देता है, उनके दिल का नूर दूसरे दिल के ऊपर असर करता है और उसको पाक कर देता है। और वाकई सोहबत के तो असरात होते हैं, जैसी सोहबत इंसान गुजारे वैसे असर हो जाते हैं। उलमा ने लिखा है, बकरियां पालने वाला इंसान उसमें आजजी होती है, ऊंट पालने वाले इंसान के अंदर हठधर्मी होती है, और घोड़े पालने वाले इंसान के अंदर बहादुरी होती है। तो अगर एनिमल, इनके साथ रहने वाले बंदे के अंदर ऐसी आदतें आ जाती हैं तो इंसान तो फिर इंसान है। इसलिए कहते हैं मैन इज नोन बाय द कंपनी ही कीप्स, असर होता है बंदे का। तो उसकी वजह से फिर नेक सोहबत से इंसान का दिल खुद ब खुद नेकी की तरफ माइल हो जाता है। मौलाना रूम रहमतुल्लाह अलैह ने एक बहुत खूबसूरत और सिंपल मिसाल लिखी है। वो कहते हैं कि मैंने एक मिट्टी को देखा तो उसमें बड़ी खुशबू थी। वदो गुफ्तम तो मुश्किल या अंधेरी कि अजबूए दिलावेजे तो मस्तम, मैंने पूछा तू मुश्क है या अंबर है, तेरी खुशबू से मेरा दिल मस्त हो रहा है। बगुफ्ता मन गिले नाचीज बूदम, उसने कहा मैं तो बस नाची मट्टी हूँ, वलेकिन मुद्दते बागुल है सीखता, लेकिन मैं मुद्दतों एक फूल की सोहबत में रही हूँ। यानी वो बाग की मट्टी थी, फूल गिर गया था, जमाले हम नशी दर मन असर कर, वो फूल की खुशबू मेरे अंदर ट्रांसफर हो गई थी, वगरना मन हुमा खाकम गया था। मैं तो मट्टी हूँ, मेरी अपनी खुशबू नहीं, मेरे यार की दी हुई खुशबू। इसका मतलब ये है कि मट्टी फूल के साथ रहती है तो उसमें खुशबू आ जाती है। इसी तरह इंसान नेक मजलिस में रहता है तो उसके भी इंसान के ऊपर अच्छे असरात होते हैं। तो दुनिया में अपने दिल को अच्छा बनाने के ये दो ही तरीके हैं। या तो इंसान शरीयत और सुन्नत की पैरवी करे, सर से बालों से लेके पांव के नाखूनों तक हर काम सुन्नत के मुताबिक करे, अल्लाह का जिक्र कसरत से करे, इस इबादत की वजह से भी दिल में नेकी आ जाती है। और दूसरा तरीका यह है कि अल्लाह वालों के साथ अपना राबता रखे तो इंसान के ऊपर उसका भी असर होता है। हमने देखा है कंप्यूटर वाली दुकान पे चंद दिन बैठो तो खुद कंप्यूटर करने के बिजनेस स्टॉप कर देते हैं, ये कि सोहबत के असरात होते हैं। तो इसलिए अपने दिल को साफ करने के दुनिया में ये दो ही तरीके हैं। इसलिए कुरान में अल्लाह फरमाते हैं उज़्कुरुल्लाह ज़िक्रन कसीरा, अल्लाह का जिक्र कसरत से करो। और दूसरी जगह फरमाते हैं یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین، اے ایمان والو اللہ کے ساتھ سچوں کے ساتھ رہو، ان کی صحبت اختیار کرو. تو دونوں کا حکم دیا ہے قرآن پاک میں، اس لیے کہ دونوں سے دل صاف ہوتے تھے ان کا. سبحان اللہ. اب ایک طریقہ تو یہ ہے کہ انسان دنیا میں ان دو چیزوں کو کرے اور پھر بات صاف ہو کر اللہ کے حضور پیش ہو جائے. ایسا بندہ جب فوت ہوگا تو یہ سیدھا جنت میں جائے گا، کیونکہ جنت ان لوگوں کی جگہ ہے جو شترے ہوں گے. آپ دیکھیں دنیا میں مختلف ملکوں میں اگر کوئی امیگریشن لینا چاہے تو اصول ہوتے ہیں. وہ کہتے ہیں جی کہ آپ میڈیکل کروائیں، اگر ٹیسٹ کلیئر ہوں گے تو تب ہم آپ کو ویزا دیں گے، ٹیسٹ کلیئر ہوں گے تب آپ کا گرین کارڈ بنے گا. کیوں؟ کہ وہ کچھ بیماریاں ایسی ہیں جو کرونک ڈیزیزز ہوتی ہیں، ایسے لوگوں کو نہیں چاہتے کہ ہمارے ملک میں آئیں اور دوسروں کے اس کا ایفیکٹ ہو. چنانچہ ہمارے ایک دوست تھے، انہوں نے دبئی میں ایک جاب کے لیے اپلائی کیا اور انہوں نے انٹرویو کلیئر کر لیا، اور ہی واز ویری ہیپی. انہوں نے مجھے فون کیا کہ اللہ ہیز بین ویری کائنڈ ٹو می، میری اتنی بیسک پے ہے، اتنے فرنج بینیفٹس ہیں، ہاؤس رینٹ، کنوینئنس الاؤنس، اتنا یہ، اتنا وہ، اتنے بونسز. ہی واز اسپیکنگ ویری ہائی، بڑا رضا مند مون دیٹ ڈے. اور تیسرے دن بیچارہ رو رہا ہے بچوں کی طرح. اینڈ ہی کالڈ می، ہی سیڈ حضرت میرے ساتھ بہت برا ہوا. میں نے پوچھا کیا؟ کہنے لگا کہ میں ٹیسٹ کے لیے گیا اور ہیپیٹائٹس بی جو یا سی وہ ڈیٹیکٹ ہو گیا اور انہوں نے مجھے ریئیکٹ کر دیا. اب دیکھیں کمپیٹنٹ انجینئر ہے، ایکسپیرینس ہے، لیکن کیونکہ اس میں ایک بیماری تھی انہوں نے ریئیکٹ کر دیا. ہر ملک والے چاہتے ہیں کہ ہمارے ملک میں صرف وہ بندے آئیں جو ایسی بڑی بڑی بیماریوں سے پاک ہونے چاہیے. اگر کوئی ایچ آئی وی پازیٹیو ہے تو دنیا کا کوئی ملک ان کو اپنے اندر لینے کے لیے خوش نہیں ہوگا. اسی طرح ٹی بی اس کو چیک کرتے ہیں. تو ایسی کرونک بیماریوں سے پاک ہونا شرط ہے. اسی طرح جنت جو ہے وہ پاک لوگوں کی جگہ ہے. اللہ فرماتے ہیں وَذَلِكَ جَزَاءُ مَنْ تَزَكَّى، یہ جنت بدلہ ہے ان لوگوں کے لیے جو سترے ہوئے، تزکیہ جنہوں نے حاصل کیا. اس کا مطلب یہ کہ جنت میں صرف وہ بندہ جا سکے گا جو سترا ہوگا. جو سترا نہ ہوا، پولیوٹیڈ ہوا، وہ جنت میں کبھی نہیں جا سکے گا، انٹری ہی نہیں ملے گی اس کو. تو بھائی یہ اگر اتنی اہم چیز ہے کہ اس کے اوپر جنت کی انٹری ڈیپینڈ کرتی ہے تو ہمیں اپنے من کو ستھرا کرنا پڑے گا. یہ آپشنل چیز نہیں ہے، اٹس مینڈیٹری. یہ کیے بغیر چارہ ہی نہیں ہے. تو بھائی ہم کیسے کریں؟ اب اس کے دو طریقے ہیں. ایک طریقہ یہ ہے کہ انسان دنیا میں شریعت کی پیروی کرے، سنت کی اتباع کرے، نیک بنے، گناہوں سے بچے، ذکر کرے، اللہ والوں کی صحبت اختیار کرے اور اپنے آپ کو نیکی کی لائن پہ چلاتا ہوا، گناہوں سے بچتا ہوا، تزکیہ حاصل کر کے جب یہ آدمی فوت ہوگا تو چونکہ پولیوشن زیرو، اس لیے ڈائریکٹ اس لیے جنت کا دروازہ کھولے گا، قبر کو ہی جنت کا باغ بنا دیں گے. روضۃن من ریاض الجنہ، ریاض الجنہ یعنی جنت کا باغ بن جائے گی قبر. ایک دوسرا بندہ ہے جس نے کلمہ تو پڑھ لیا لیکن اس کے بعد کرتا اپنی مرضی ہے، غیر محرم کو بھی دیکھ لیا، جھوٹ بھی بول لیا، بیک وائٹنگ بھی کر لی، فلاں بھی کر لیا، فلاں بھی کر لیا، وہ خلاف شریعت کام بھی کرتا ہے، نماز بھی پڑھ لیتا ہے، سچ بھی بول لیتا ہے، لوگوں کو ہرٹ بھی کر دیتا ہے. اب ایسا جو ملی جلی زندگی گزارنے والا بندہ ہے نا، جب یہ مرے گا تو اب اس بندے کو پولیوشن کی وجہ سے ڈائریکٹ جنت میں بھیجا جائے گا. تو اس کے لیے اللہ تعالیٰ نے ایک پروسیس بنایا ہے. آخرت میں وہ مومن بندے کو پاک کرتا ہے اور اس کا نام ہے جہنم. جہنم جو بنائی گئی ہے وہ ایمان والوں کو دھونے کے لیے، وہ ایمان والوں کو پاک کرنے کے لیے کہ جو دنیا میں اپنے آپ کو نہ کر سکے. اللہ فرماتے ہیں ہم قیامت کے دن پاک کر دیں گے. اچھا اس کی دلیل قرآن پاک سے. اللہ تعالیٰ فرماتے ہیں کہ جو منافق ہوتا ہے فلا یکلمہم اللہ یوم القیامت ولا یزکیہم، نہ اللہ قیامت کے دن ان سے ہم کلامی کرے گا نہ ان کو ستھرا کرے گا۔ بھئی اگر منافق ستھرا نہیں ہوگا تو اس مطلب کچھ تو ہوں گے نا جو ستھرے بھی ہوں گے، تو تین بندے ستھرے نہیں ہو سکتے، کون کون سے؟ کافر، مشرک، منافق۔ یہ تین بندوں کو ایسی ڈیزیز ہے جو کیور ہی نہیں ہو سکتی، لہذا یہ جنت میں جا ہی نہیں سکتے، کبھی بھی جنت میں نہیں جائیں گے، کافر، منافق اور مشرک۔ باقی اس کے علاوہ جو بندہ کلمہ گو ہوگا، نیکیاں بھی ہوں گی اور اس کے گناہ بھی ہوں گے، تو اب اس بندے کا اللہ تعالیٰ تزکیہ کریں گے جہنم کے ذریعے، اور جب بھی اس کا تزکیہ ہو جائے گا، دھل جائے گا، پھر اس کو جنت میں داخل فرما دیں گے۔ اب اس کو میں تھوڑا سا ایکسپلین کر کے بات مکمل کرتا ہوں، بیکاز آئی ڈونٹ وانٹ ٹو ٹیک لانگ، کہ آپ نے دنیا میں ہاسپٹل تو دیکھے ہی ہیں، جب کوئی بیمار بندہ آتا ہے تو اس کو سب سے پہلے ایک ایمرجنسی یونٹ ہوتی ہے، اس میں ریسیو کیا جاتا ہے۔ ایمرجنسی یونٹ کیا ہوتا ہے؟ کہ اس میں سکیلٹن سٹاف ہوتا ہے، بہت تھوڑا سا، اور وہ اس بندے سے دو تین کچھ کوشچن پوچھتے ہیں کہ واٹ ہیپنڈ، اور پھر وہ فوراً اس کو جو ہے وہ دوائی دینی شروع کر دیتے ہیں۔ اگر اس کو ضرورت ہو تو وہ بلڈ کی بوتل لگا دیتے ہیں، پانی کی بوتل لگا دیتے ہیں، انجیکشن لگاتے ہیں، ٹریٹمنٹ دیتے ہیں، وہ ان کو فوراً اٹینڈ کرتے ہیں، اور وہ کہتے ہیں کہ یہ اچھا، کل جب صبح ہوگی تو بڑے سرجن آئیں گے، وہ پھر آپ کے کیس کو اسٹڈی کریں گے، پوری فائل پڑھیں گے، اور پھر وہ ڈیسیژن کریں گے کہ آپ کو کس ڈپارٹمنٹ میں ہم نے رکھنا ہے۔ چنانچہ ایمرجنسی یونٹ کا اتنا ہی کام ہوتا ہے۔ اب ذرا غور کریں، جو انسان گناہگار تھا مگر کلمہ گو تھا، یہ جب قبر میں جائے گا تو قبر جو ہے یہ آخرت کے ایمرجنسی یونٹ کی مانے گی۔ قبر کے اندر دو فرشتے آئیں گے، سکیلٹن سٹاف، اور وہ بہت تین کوئک کوشچن پوچھیں گے، ماں ربک، ماں دینک، ماں نبی، کتنے چھوٹے سے کوشچن ہیں، اور ان تین کوشچن کو پوچھنے سے دے ول انڈرسٹینڈ کہ یہ کس لیول کا بیمار ہے، اور اس کے بعد وہ فوراً اس کو جو ہے وہ ٹریٹمنٹ دینی شروع کر دیں گے۔ چنانچہ حدیث پاک میں آتا ہے کہ قبر میں انسان کو ضغطۂ قبر پیش آئے گی۔ یہ ضغطۂ قبر کیا چیز ہے؟ آپ نے دنیا میں دیکھا ہوگا نا، اگر سر میں درد ہو تو کہتے ہیں یار میرے سر دبا دو، کہیں ٹانگوں میں درد ہو یا ذرا ٹانگیں دبا دو، یہ فزیوتھراپی کہلاتی ہے، اور کبھی کبھی یہ بھی علاج ہوتا ہے، فزیوتھراپی بھی، چنانچہ یہ قبر کی فزیوتھراپی ہے جو اللہ تعالیٰ کریں گے۔ لیکن یہ کیسی فزیوتھراپی ہوگی؟ حدیث پاک میں آتا ہے قبر دبائے گی، ایک طرف کی پتلی کی ہڈیاں دوسری طرف چلی جائیں گی، اتنا پین فل یہ فزیوتھراپی، اور پھر قبر کو گرم بھی کر دیا جائے گا۔ کئی مرتبہ انسان کو ذرا گرم چیز لگانے سے اس کا علاج ہوتا ہے، عورتوں میں تو بہت ہوتا ہے کہ جی فلاں جگہ پر سوجن ہے، درد ہے، تو بوٹل رکھی ہوتی ہے گرم پانی ڈال کے، تو وہ گرم بوٹل سے جو ہے اس جگہ پہ وہ لگا دیتے ہیں، اچھا جی اب اس کی ٹریٹمنٹ ہوگی۔ تو اللہ تعالیٰ قبر کو جہنم کا ایک گڑھا بنائیں گے، اس کا بھی ٹیمپریچر ہائی لیول پہ کر دیں گے، اس کو ذرا ٹریٹمنٹ مل جائے۔ ویسے بھی جو نزلہ زکام کا مریض ہوتا ہے اس کو ایئر کنڈیشن میں کوئی نہیں بیٹھنے دیتا، ہر کوئی کہتا ہے بھائی اے سی بند کرو، بہت نزلہ ہوا ہوا ہے، زکام ہوا ہوا، تو اس کو گرم جگہ پہ رکھتے ہیں۔ اللہ تعالیٰ بھی جس کو گناہوں کا نزلہ ہوگا اس کی قبر کا ذرا ٹیمپریچر ہائی سیٹ کر دیں، جہنم کا گڑھا بنا دیں گے، اور پھر اس کے بعد اس کو کچھ اور بھی ٹریٹمنٹ ملے گی۔ حدیث پاک ہے کہ نبی اسلام نے ارشاد فرمایا کہ وہ بندہ اپنی نماز کو مس کرتا ہوگا، فجر مس کرے گا تو ظہر تک ایک پائتھن اس کو بائٹ کرے گا، پھر ظہر مس کرتا ہوگا تو عصر تک پائتھن، پھر مغرب تک، پھر عشاء تک، عشاء کا ذاتی فجر تک۔ اچھا اس کو اگر آپ ذرا سوچیں تو یہ کیا ہے کہ ایک پائتھن اس کے سر کے اوپر آئے گا، جو حدیث پاک میں ہے کہ سر پہ آ کے کھڑا ہو جائے گا اور وہ اس کو بائٹ کرے گا۔ اچھا یہ جو इंट्रावीनस इंजेक्शन देते हैं या पानी की बोतल लगा देते हैं या ब्लड की बोतल लगा देते हैं, ये कैसे होती है? ऊपर आप जरा गौर करें तो एक बोतल होती है प्लास्टिक की, उसमें पूरा दवाई होती है या ब्लड होता है, और फिर थोड़ा थोड़ा ड्रॉप बाई ड्रॉप वो इस बंदे के अंदर जा रहा होता है, ये ट्रीटमेंट उसको मिल रही होती है। अल्लाह ताला भी जहन्नम का इंटरवीनर एक पाइथन होगा, वो भी तो एक पॉइजन की बॉटल है ना, वो बाइट करेगा और एक दो ड्रॉप ऐड कर देगा और बंदे को तकलीफ होगी, जब तकलीफ रिलीव होगी वो फिर दोबारा बाइट करेगा, वो ड्रॉप बाय ड्रॉप, ड्रॉप बाय ड्रॉप। हदीस पाक में है कि ये जो पाइथन है ये क्यामत तक उस बंदे के ऊपर मुसल्लत रहेगा और उसको मुस्तकिल ये सजा दी जाएगी, तुमने नमाजें क्यों पढ़ा दी। अब देखो ये कब्र के इमरजेंसी यूनिट में इंसान अपना वक्त इस तरह से गुजार रहा है, क्यामत का दिन ऐसा दिन होगा कि अल्लाह ताला फिर बंदे को खड़ा करेंगे। अच्छा, उस वक्त अल्लाह ताला फिर तबीब आला होंगे, वो फिर बंदे को बुलाएंगे और वो बंदे से दो तरह से पूछेंगे, एक तो उसकी बुक ऑफ डीड देखेंगे विच इज दी हिस्ट्री फाइल, वो गो थ्रू करेंगे पूरा, ला युगाजिरु सगीरतन वला कबीरतन इल्ला अल्लाह, हर छोटा बड़ा अमल अंदर होगा, पहले अल्लाह उसको देखेंगे, उससे पता चल जाएगा लाइफ कैसे गुजारे। फिर अल्लाह ताला उससे चार डिटेल्ड क्वेश्चन करेंगे, एक क्वेश्चन करेंगे, मेरे बंदे तूने कितना इल्म पढ़ा और उस पर कितना अमल किया, फर्स्ट क्वेश्चन। नंबर टू, तुमने कितना कमाया, कहाँ पे खर्च किया, तुमने जिंदगी कैसे गुजारी और तुमने अपनी जवानी कैसे गुजारी। स्पेशल क्वेश्चन अबाउट द यूथ टाइम, क्योंकि इस यूथ टाइम में मस्तियां सूझती हैं, इंसान गुनाहों की तरफ जल्दी कदम उठा ले। अब ये चार क्वेश्चन पढ़ने से सारी बात क्लियर हो जाएगी कि ये क्या बीमारी थी, डायग्नोज होने के बाद फिर अल्लाह ताला बता देंगे कि इसको जहन्नम में ले जाओ, चुनाचे इस बंदे को जहन्नम में एडमिट कर लिया जाएगा, जैसे हॉस्पिटल में किसी बंदे को पेशेंट को एडमिट करते हैं। अच्छा, एडमिट करते हुए पेशेंट को स्ट्रेचर पे उठा के ले जाते हैं, ऐसे ही होता है ना कि स्ट्रेचर पे उठा के ले जाते हैं, और यहाँ एडमिट करने का तरीका डिफरेंट है। कुरान पाक में फरमाया यौम युदा औ न इला नार जहन्नम दा, कि फरिश्ते धक्के मार मार के ह्यूमिलिएट करके सारी मखलूक के सामने उस बंदे को जहन्नम में धक्का देंगे। ये ट्रीटमेंट है कि दुनिया में तकब्बुर की बातें करता था, अल्लाह की बात की नाफरमानियां करता था, अल्लाह फरमाते हैं तुझे तेरी औकात दिखाता है, तो स्ट्रेचर पे नहीं उठा के ले जाएंगे, धक्के मार मार के उस बंदे को जहन्नम में उल्टा फेंक लिया जाएंगे। लेकिन फेंकने से पहले एक काम करेंगे, जब किसी बंदे को हॉस्पिटल में दाखिल करना हो तो उसको यूनिफॉर्म पहनाते हैं। हमने देखा है अमीर हो, वजीर हो, कोई हो, बिजनेसमैन हो, हॉस्पिटल में दाखिल होने के लिए हॉस्पिटल की यूनिफॉर्म पहननी पड़ती है, तो उसको भी कहेंगे कि भाई अब तुम जहन्नम की यूनिफॉर्म पहनो। मगर जहन्नम की यूनिफॉर्म क्या होगी, सुनिए कुरान मजीद की आयत, सराबीलुहुम मिन क़तिरानिन, अल्लाह फरमाते हैं वो सल्फर की बनी हुई होगी, गंधक की बनी हुई होगी। अब गंधक की बने हुए कमीज पहना दिए जाएंगे, यूनिफॉर्म पहना दी जाएगी, क्यों पहनाएंगे? वो कहा ने लिखा एक कुत्ता किसी जगह मरा पड़ा हो तो इतनी बू होती है कि बंदा करीब से गुजर नहीं सकता, सारी दुनिया के इंसान, हैवान, परिंदे, मछलियां एक जगह पर इकट्ठी कर दें और सबको मौत आए और सबकी बॉडी रॉटन हो जाए, जितनी बदबू वहां होगी जहन्नमी के कपड़ों की बदबू उससे भी ज्यादा। अल्लाह अकबर कबीरा। आज हम जनाब रूम फ्रेशनर इस्तेमाल करते हैं और फिर खुशबूएं इस्तेमाल करते हैं, ये कैनल की खुशबू है तो ये पॉइजन की खुशबू है तो ये फलां खुशबू है। सोचें जब ऐसे कपड़े पहनने पड़ेंगे कि जिनकी बदबू सारी दुनिया के मुर्दों की इकट्ठी बदबू से भी ज्यादा होगी, मेरा तो ख्याल है दम ही घुटेगा बंदे का, वो तो कपड़े ही नहीं पहन सकेगा सही तरह। یہ وردی پہنا کے اس بندے کو جہنم میں دیں گے. ہر ہاسپٹل میں تین سیکشن ہوتے ہیں، ایک کو کہتے ہیں جنرل وارڈ، ایک کو کہتے ہیں آئی سی یو، اور ایک کو کہتے ہیں ٹرشری کیئر یونٹ. جنرل وارڈ میں چھوٹی بیماریوں کے مریض جاتے ہیں، نزلہ، زکام اور ایسے مریض جو چھوٹی چھوٹی بیماریاں ہوتی ہیں. آئی سی یو میں کرونک بیماریوں والے بندے جاتے ہیں، اور جو ٹرشری کیئر یونٹ ہوتا ہے اس میں لانگ ٹرم بیماریوں والے، جیسے کینسر کا مریض ہے، جلدی کہاں ٹھیک ہوتے ہیں، لمبی ٹریٹمنٹ ہوتی ہے ان کی، تو ایسے لوگوں کو ٹرشری کیئر یونٹ میں رکھا جاتا ہے. ٹی بی کا مریض ہے، لمبی ٹریٹمنٹ ہوتی ہے 6 مہینے 8 مہینے کی، ان کو ٹرشری کیئر یونٹ میں رکھا جاتا ہے. جہنم میں بھی اسی طرح ہوگا. حدیث پاک میں آتا ہے کافر، منافق، مشرک، تینوں کو ٹرشری کیئر میں بھیجیں. ان المنافقین فی الدرک الاسفل من النار، کہ جو منافق ہوں گے سب سے نیچے آگ کے درجے میں ہوں گے، ان کو تو ٹرشری کیئر میں نہ انہوں نے ٹھیک ہونا ہے نہ ان کو یہاں سے ہم نے فارغ کرنا ہے، یہ ادھر ہی جلتے رہیں گے ہمیشہ. کچھ لوگ ہوں گے جنہوں نے دوسرے کے دل کو دکھ دیا اور دنیا کے اندر برے کام کیے، ان کو آئی سی یو میں بھیج دیا جائے گا. اور کچھ لوگ ہوں گے کہ جن کو جنرل وارڈ میں داخل کیا جائے گا. تو جہنم کا اوپر کا حصہ جنرل وارڈ ہے، درمیان کا حصہ آئی سی یو ہے، نیچے کا حصہ ٹرشری کیئر یونٹ ہے. چنانچہ ٹریٹمنٹ ملے گی. اب دستور یہ ہوتا ہے کہ جیسا مریض ہو اس کو ویسے ٹریٹمنٹ ملتی ہے. مثال کے طور پہ ایک بندہ اگر بلڈ پریشر کا مریض ہے تو کہتے ہیں بھائی نمک والی چیزیں مت کھاؤ، اس کو پھیکے کھانے پڑتے ہیں. ایک بندہ اگر کارڈک مریض ہے کہتے ہیں بھائی تم فیٹ والے کھانے مت کھاؤ، نہ کریمی چیز کھانے دیتے ہیں نہ فلاں چیز چربی والی، اس کو کہتے ہیں کہ تم بھائی ابلی ہوئی چیزیں کھا لے. اور جو ڈائبیٹک ہوتا ہے اس کو میٹھی چیزیں نہیں کھانے دیتے. تو جیسی بیماری ویسی ہی اس کی ٹریٹمنٹ، جہنم میں بھی ایسا ہی ہوگا. جیسی بیماری ہوگی ویسی ٹریٹمنٹ ہوگی. چنانچہ حدیث پاک میں آتا ہے جس بندے نے زکات ادا نہیں کی ہوگی اپنے مال کی، تو اللہ تعالیٰ اس کے پورے مال کو سونے اور چاندی کی بارز میں کنورٹ کر دیں گے اور ان کو جہنم کی آگ میں گرم کریں گے. فتقوا بها جباههم وجنوبهم وظهورهم، ان کے ماتھے کو، ان کے سائڈ کو، ان کی پیٹ کو داغ لگایا جائے گا. کیوں؟ آزام آکنز تم لیان خوشکم صدوکم آکن تم تکنے، یہ تھا جو تم جمع کر کے رکھتے تھے نا اللہ کے راستے میں خرچ نہیں کرتے تھے، اب ذرا چکھو اس کا مزہ جو تم نے جمع کیا. تو اس بندے کو سونے چاندی کی یعنی محبت کی وجہ سے پھر یہ سزا دی جائے گی. اچھا، ایک دوسرا بندہ ہے اس کے بارے میں آتا ہے کہ عام جہنمی ہوگا، اس کو زمین، اس کو جہنم میں ڈالا جائے گا، پھر ایک فرشتہ اس کو آگ کے ماؤنٹین کے اوپر لے کر جائے گا اور ٹاپ کے اوپر جا کر اس کو نیچے دھکا دے گا، پش کرے گا، اور یہ انگاروں کے اوپر گرتا 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 نیچے آ کر گرے گا. اس کے جسم پہ زخم بھی ہوں گے، آگ سے جسم جلا ہوا بھی ہوگا. یہ کہے گا پلیز میں بہت بھوکا ہوں، مجھے کچھ کھانے کو دو. جب یہ کہے گا مجھے کچھ کھانے کو دو تو زکوم کا پودا اس کو کھانے کے لیے پیش کیا جائے گا. یہ زکوم کا پودا وہی ہوتا ہے آپ نے دیکھا ہے جس کے اوپر تھارنز ہوتے ہیں سارے، اور وہ اتنا بٹر ہوتا ہے کہ اگر صبح میں کوئی بندہ ٹیسٹ کرے تو شام تک اس کا ٹیسٹ ٹھیک نہیں ہوتا، اتنا بٹر ہوتا ہے. اب ایسا اس کو کھانے کے لیے پھول دیا جائے گا، لو بھائی کھاؤ. ہاں، جو ڈائبیٹک مریض ہوتا ہے اس کو بھی تو کریلے کھانے کے لیے دیتے ہیں نا بٹر گاؤڈ، تو بھی کھاؤ. لوگ مٹھائیاں کھاتے ہیں، ان کو کریلے کھلاتے ہیں. اب اس بندے کو بھی اسی طرح کی بیماری تھی، تو اس کو اللہ تعالی زکوم کا پودا دیں گے. ان شجرۃ الزقوم طعام الاثیم، اللہ فرماتے ہیں کہ یہ زکوم کا پودا گناہگاروں کی غذا ہے، کل محل یغلی فی البطون، جیسے پگھلا ہوا تانبا پیٹ میں ڈال دیں اور وہ آنتوں کو کاٹ دیتا ہے، یہ زکوم کا پودا اندر جائے گا، یہ اس طرح آنتوں کو کاٹ کے رکھ دیتا. اب وہ زکوم کا پودا جب کھائے گا تو حلق میں پھنسے گا، نہ نگلتے بنے گی نہ اگلتے بنے گی. تو اب وہ پانی مانگے گا کہ پلیز مجھے پانی دو، چوکنگ ہو رہی ہے میرے جو ہے گلے میں. اب فرشتہ پانی کا پیالہ لے کے آئے گا، مگر یہ پانی کا ٹھنڈا پیالہ نہیں ہوگا، یہ کوئی شربت نہیں ہوگا، یہ کوئی جوس نہیں ہوگا، اس میں کیا ہوگا؟ قرآن پاک سے پوچھئے، اللہ تعالیٰ فرماتے ہیں ولا طعام الا من غسلین. غسلین کی تفسیر مفسرین نے لکھی ہے کہ جہنمیوں کے زخموں سے جو خون نکلے گا، پس نکلے گی، سیپ نکلے گی، وہ بہے گی، اس کو جمع کر کے وہ جو ہاٹ گرم ہوگی وہ ان کو پینے کے لیے دی جائے گی. آپ ذرا غور کریں، کسی زخم میں پس ہونا تو بندہ اس کو پاس بیٹھ نہیں سکتا، اتنی بدبو ہوتی ہے، یہ پس پینے کو ملے گی اور بندہ اس کو پیے گا. حدیث پاک میں ہے اتنی گرم ہوگی کہ بندے کی آنکھیں کٹ کے پاخانے کے راستے جسم سے نکل کر. اور پھر یہ نہیں کہ اب ختم ہو گیا، نہ نہ نہ، پھر انسان کو ہیلدی بنا دیا جائے گا اور پھر انسان کو فرشتہ چوٹی پہ لے جائے گا. آل دس پروسیس ول بی ریپیٹڈ اگین اینڈ اگین، ریپیٹ ہوتا رہے گا جب تک بندے کو اس کے گناہوں کے پرپورشنل عذاب نہیں مل جاتا، پنشمنٹ مل جاتا. اور پھر کمرے ہوتے ہیں ہاسپٹل میں، اس کے لیے کمرہ کیا ہوگا؟ مکانن ضیقن، اتنا چھوٹا کمرہ، آگ سے دیواریں بنی ہوں گی، نہ کھڑا ہو سکے گا نہ اس میں لیٹ سکے گا. اب بتائیں، اگر آپ کو دو گھنٹے دیے جائیں ایک ایسی جگہ میں جہاں آپ کھڑے بھی نہیں ہو سکتے، پورا لیٹ بھی نہیں سکتے، تو آپ کے لیے تو، ہمارے لیے تو اس جگہ پہ کھڑے ہونا بیٹھنا تو مصیبت بن جائے گی. اللہ فرماتے ہیں مکانن ضیقن، چھوٹے چھوٹے ان کے کمرے ہوں گے، آگ کی دیواریں ہوں گی، یہ جل رہے ہوں گے، ادھر سے ٹچ کریں گے تو آگ، ادھر سے ٹچ کریں گے تو، اور اس میں ان کو ہم رکھیں گے. تو یہ عذاب ہوگا جو جہنم میں ایک گناہگار بندے کو دیا جائے گا. اچھا، آئی سی یونٹ جو ہے اس میں کچھ اسپیشل ٹریٹمنٹ ہوگی. مثال کے طور پہ ایک بندہ جو دوسروں کے عیب ڈھونڈتا تھا، لوگوں میں اس کو بیان کرتا تھا، یہ دو الگ الگ بیماریاں ہیں، عیب جو اور عیب گو. قرآن پاک میں اللہ فرماتے ہیں ویل لکل ہمزۃ لمزۃ، بربادی ہے عیب چننے والے کے لیے اور عیب بیان کرنے والے کے لیے. کچھ لوگوں کی عادت ہوتی ہے کہ ان کی جو بڑی مائکروسکوپک نگاہیں ہوتی ہیں تو بات چھوٹی چھوٹی باتوں کو جو دوسروں کی ہوتی ہیں وہ زوم کر کے دیکھ لیتے ہیں، اور کچھ لوگ ہوتے ہیں کہ ان کو اگر کسی کی غلطی کا پتہ چل جائے تو وہ اس کو پھر آگے خوب پروپیگیٹ کرتے ہیں. اور کئیوں میں دونوں بیماریاں ہوتی ہیں کہ وہ عیب دیکھتے بھی ہیں اور آگے بھی بتاتے ہیں. تو اللہ نے دو لفظ قرآن پاک میں استعمال کیے. اب یہ لوگ چونکہ انسان کے دل کو ہرٹ کرتے ہیں، دوسرے کو دکھ دیتے ہیں، غیبت کر کے، اس پر الزام لگا کے، اس کا برا تذکرہ کر کے، اللہ نے پھر ان کے لیے ذرا ایک الگ ٹریٹمنٹ رکھی، ان کو آئی سی یو میں رکھا. اس آئی سی یو کا نام ویل ہے. ویل ایک ویلی ہے جہنم کے اندر، جس کو اسپیشلی ان لوگوں کے لیے بنایا گیا جو دوسروں کو ہرٹ کرتے ہیں. اب خامن صاحب ہیں، چھوٹی سی بات پہ خام خواہ بیوی کو جھڑک دیتے ہیں، کوئی بیٹا ہے، خام خواہ چھوٹی سی بات پہ باپ کے سامنے، ماں کے سامنے روڈ ہو جاتے ہیں. اب اس طرح ہرٹ جو کیا جاتے ہیں نا دوسرے بندے کو، دفتر کا انوائرمنٹ ہے، کسی کو مذاق اڑا رہے ہیں. اب ہم تو مذاق اڑا کے انجوائے کر رہے ہیں، جس کو مذاق اڑایا جا رہا ہے اس کا دل تو دکھ فیل کر رہا ہے نا. تو جو دوسروں کا دل دکھاتا ہوگا، آپ دیکھیں نا، دفتر میں بیٹھے ہیں اور خود جو ہے جہاں انوالوڈ ہیں ادھر اپنے میسجز چل رہے ہیں، باتیں چل رہی ہیں، اور بیوی گھر میں انتظار میں، ہاں ہاں آ رہے ہیں آ رہے ہیں، مصروفیت تھی، دفتر کی مصروفیت. لوگوں کے دفتر دن میں لگتے ہیں اور ایسے لوگوں کے دفتر رات میں لگتے ہیں. हर्ट करते हैं बीवी को, निकाह करके उसको लाए, घर में वो बसाई हुई है, दिल में किसी और को बसाया हुआ है। तो ऐसे लोग जो हर्ट करते होंगे दूसरों को, इनके लिए ये वैली बनाई गई। और वहां की जरा ट्रीटमेंट सुन लीजिए क्या होगा। कुरान मजीद की आयत, अल्लाह फरमाते हैं कि पेशेंट को लाया जाएगा और उसको इस वादी के अंदर एक आग का सतून होगा, उसके साथ बांध दिया जाएगा। जब बांध के खड़ा कर दिया जाएगा, नारुल्लाहिल मुकदा अल्लती तत्तलियु अलल आफिदा, उस एरिया के अंदर अंगारे होंगे जहन्नम की आग के, और वो उठेंगे और सीधा इस बंदे के दिल को टारगेट करेंगे। यानी जिस तरह लेजर गाइडेड रॉकेट होता है कि वो टारगेट पे हिट करता है, अल्लाह ताला जहन्नम के उन अंगारों को ऐसा बना देंगे और सारे के सारे उठ के इसके दिल पर टारगेट हो रहे होंगे, बस पड़ रही होंगी। क्यों? तुम लोगों के दिल दुखाते थे, आज हम तुम्हारे दिल को ट्रीटमेंट। आप सोचिए, इंसान के दिल पर जहन्नम की आग के अंगारे पड़ेंगे तो फिर क्या हाल। ये ट्रीटमेंट है। एक और मिसाल दूं, फिर बात को समेटूं। जिस बंदे ने जना किया और उसने तौबा भी नहीं की, हदीस पाक में आता है कि इस बंदे को जहन्नम के अंदर एक गार होगा आईसीयू में, उसके अंदर धक्का दे के उसके दरवाजे के ऊपर एक चट्टान रख देंगे कि ये वापस नहीं आ सकेगा, और उस गार के अंदर स्कॉर्पियन होंगे, और वो स्कॉर्पियन मिलियन दन मिलियन होंगे, और वो इस बंदे के जिस्म पर इस तरह चढ़ेंगे जिस तरह हनी बी नेस्ट के ऊपर बैठी होती है, एक के ऊपर दूसरी, पूरा कवर्ड होता है, उसका एक मिलीमीटर भी खाली नहीं होता। ऐसे इस बंदे के पूरे जिस्म को स्कॉर्पियन कवर करेंगे और हर हर स्कॉर्पियन बाइट करेगा, और कितनी जगह से पॉइजन अंदर जाएगी और इसको तकलीफ होगी। वाई, तुमने गुनाह ऐसा किया था, तुम्हारे जिस्म के एक एक सेल ने एंजॉय किया था, आज फिर पॉइजन भी एक एक सेल के अंदर हम पहुंच रहे हैं। इतनी बड़ी पनिशमेंट होगी। अब तो घबरा के ये कहते हैं कि मर जाएंगे, मर के भी चैन न पाया तो सुधर जाएंगे। चंद लम्हों की लज्जतों की खातिर कितने बड़े अजाब की इंसान दावत दे देता है। इसको कहते हैं लम्हों ने खताएं की, सदियों ने सजा पाई। लम्हों की खता पर सदियों सजा मिलती है। अब जहन्नम के इस हॉट हॉस्पिटल में ट्रीटमेंट होती जाएगी। अच्छा, जिसको उसके गुनाहों के प्रोपोर्शनल अजाब मिल जाएगा, उस बंदे को डिस्चार्ज करेंगे, और डिस्चार्ज करके बंदे को कहाँ भेजते हैं? घर भेजते हैं। और जन्नत जो है वो हमारा घर है, वो हमारे बाप का घर है, आदम अलैहि सलाम का घर है, क्योंकि आदम अलैहि सलाम को कहाँ से भेजा गया था दुनिया में? जन्नत। तो जन्नत घर तो हुआ ना। अल्लाह फरमाते हैं कि मेरे बंदो, तुमने आना तो बाप की जायदाद में है, इसलिए फरमाया तिलकल जन्नतुल्लती नूरी सुमिनिया इबादिना, हम अपने बंदों को वारिस बनाएंगे, और वरासत तो बाप की जायदाद होती है। तो जन्नत हमारे बाप आदम इस्लाम की जायदाद है, हमने जाना वही है, मगर जाने के लिए सुथरा होना शर्त है। अल्लाह ताला पॉल्यूटेड बंदी को दाखिल नहीं वहां फरमाएंगे। ये तयशुदा चीज है, डिसाइडेड है ये बात। अब अगर हम दुनिया में नेकी पर आ जाएं, शरीयत पे आ जाएं, नमाजें पढ़ लें, अच्छे बन जाएं, तो मरते ही हम जन्नत में चले जाएंगे, क्योंकि कोई बीमारी नहीं है। और अगर मनमर्जी करते रहें, गुनाह करते रहें, दुनिया के अंदर बुराइयां करते रहें और इस हाल में मरें, तो फिर अल्लाह ताला कब्र में भी ट्रीटमेंट देंगे, फिर जहन्नम में भी ट्रीटमेंट देंगे, फिर जब चाहेंगे उनको निकाल कर बिल आखिर अल्लाह ताला कलमा पढ़ने वालों को जन्नत में जमा फरमा देंगे। सोचने की बात यह है कि आसान राउट कौन सा है, नेकी की जिंदगी गुजार के सीधा जन्नत जाना ये आसान है, या मनमानी की जिंदगी गुजार के वाया जहन्नम जन्नत के अंदर जाना। हम वो लोग हैं जो धूप की गर्मी बर्दाश्त नहीं कर सकते, हम जहन्नम की गर्मी कहाँ बर्दाश्त कर सकते। सच्ची बात यह है کہ دو بندوں کی سامنے کی ہیومیلیشن ہم برداشت نہیں کر سکتے، قیامت کے دن ساری مخلوق کے سامنے کی ہیومیلیشن ہم کیسے برداشت کر سکتے؟ اللہ اکبر کبیرہ۔ اس لیے وقت ہے کہ ہم اس کی اہمیت کو سمجھیں اور اپنے پچھلے گناہوں سے سچی توبہ کر کے دل میں یہ عہد اور ارادہ کریں اللہ آئندہ ہم نیکی کی زندگی کو اپنائیں گے۔ توبہ ڈیلیٹ کمانڈ کی معنی ہے، جیسے آپ کے پاس میسیجز آئیں ڈیلیٹ کمانڈ دبا دیں تو وہ ایسے ہو جاتا ہے جیسے آیا ہی نہیں تھا۔ اتائیو من الذنب کم اللہ تم، اور اللہ کی شان یہ توبہ کا دروازہ موت سے پہلے پہلے کھلا ہے۔ ہمیں چاہیے کہ ہم توبہ کی ڈیلیٹ کمانڈ دبا کے، کمپیوٹر کی جو پروگرامنگ کرتے ہیں وہ جانتے ہیں کہ ایک ایریز کمانڈ ہوتی ہے، وہ ایریز کمانڈ دے دو سب ایریز ہو جاتا ہے، اسی طرح اس توبہ کی ایریز کمانڈ سے سارے گناہ دھل جاتے ہیں اور انسان اسی وقت جنت کے قابل بن جاتا ہے۔ اللہ تعالی ہمیں سمجھ عطا فرمائے تاکہ ہم گناہوں سے بچیں، نیکی کو اپنائیں، دنیا میں حقوق اللہ اور حقوق العباد دونوں کو پورا کر کے اللہ کے بندوں کے لیے راحت جان بنے، وبال جان نہ بنے، اور اللہ کے نیک بندوں میں ہمارا شمار ہو جائے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔ دعا کر لیجیے۔ سبحان ربی العظیم، اللهم صل علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم۔ اے کریم آقا، ہم آپ کے آج مسکین بندے ہیں، ہمارے گناہوں کو معاف فرما، خطاؤں سے درگزر فرما، عیبوں کی پردہ پوشی فرما۔ اللہ ہماری جسمانی بیماریوں کو دور فرما، روحانی بیماریوں کو دور فرما، قرضوں سے محفوظ فرما، مرضوں سے محفوظ فرما، ذلت سے محفوظ فرما، قلت سے محفوظ فرما۔ اللہ ہمارے ساتھ خیر کا معاملہ فرما، جو مانگا وہ بھی عطا فرما، جو مانگنا چاہیے تر نہیں مانگ سکے وہ بھی عطا فرما۔ اس سے پہلے کہ ظاہر کی آنکھیں بند ہو جائیں من کی آنکھیں کھلنے کی توفیق عطا فرما، اس سے پہلے کہ لوگ ہمیں کلمہ پڑھائیں ہمیں اپنے اختیار سے کلمہ پڑھنے کی توفیق عطا فرما، اس سے پہلے کہ ہمیں لوگ غسل دیں ہمیں غسل توبہ کرنے کی توفیق عطا فرما، اس سے پہلے کہ ہمیں کفن پہنایا جائے ہمیں تقوی کی پوشاک پہننے کی توفیق عطا فرما، اور اس سے پہلے کہ ہماری نماز پڑھی جائے ہمیں نماز کی حضوری نصیب فرما، اور اس سے پہلے کہ قیامت کے دن آپ کے سامنے پیشی ہو اللہ ہمیں اپنی بارگاہ میں قبولیت نصیب فرما۔ زندگی کے آخری حصے کو زندگی کا بہترین حصہ بنا، قیامت کے دن کو زندگی کا سب سے زیادہ خوشیوں بھرا دن بنا، آنے والے وقت کو گزرے وقت سے بہتر فرما، آنے والی زندگی کو گزری ہوئی زندگی کا کفارہ بنا۔ اللہ جو روٹی مانگنے والا سائل ہوتا ہے اس کا کوئی مسئلہ نہیں، ایک دروازے سے نہ ملے وہ دوسرے پہ چلا جاتا ہے، نہ ملے تیسرے پہ چلا جاتا ہے۔ مسئلہ تو ہمارا ہے کہ جن کے پاس ایک ہی دروازہ ہے، اللہ جو آپ کے دروازے سے خالی اٹھتا ہے وہی بدبخت کہلاتا ہے۔ آپ مہربانی بھر کر دیجئے، ہمیں اپنے در سے خالی نہ اٹھائیے، جھولیاں بھر دیجئے، مرادیں پوری کر دیجئے، اللہ ہمیں پیشانی کے بالوں سے پکڑ کر نیک بنا دیجئے، نیکی کے رستے پر چلا دیجئے۔ ہمارے لیے نیک بننا مشکل ہے مگر آپ کے لیے تو نیک بنا دینا آسان ہے۔ اللہ ہمیں ایسا بنا دیں کہ آپ کو ہم پسند آ جائیں۔ اللہ ہم پر رحمت کی نظر فرمائیے، گھروں میں اتحاد محبت مودت کی زندگی عطا فرما، اللہ پریشانیوں کو دور فرما، امت مسلمہ کو عزت رفتہ نصیب فرما، بار بار اپنے گھر کا دیدار عطا فرما، اپنے حبیب صلی اللہ علیہ وسلم کے در کی حاضری نصیب فرما۔ پوری امت اس وقت پریشان ہے، اللہ امت مسلمہ کو عزت رفتہ نصیب فرما۔ دنیا میں جہاں جہاں مسلمان پریشان ہیں سب کی پریشانی کو دور فرما، رب کریم اپنی رحمت کا معاملہ فرما، ہدایت کی ہواؤں کو عام فرما، جو ایمان کی نعمت کو نہیں پا چکے اللہ ان کو ایمان کی نعمت عطا فرما۔ اللہ صاحب خانہ نے جس محبت کے ساتھ اپنے گھر بلایا اس کے بدلے ان کو اپنی سچی محبت نصیب فرما، اس گھر کو برکتوں کے ساتھ آباد فرما، خوشیوں کے ساتھ آباد فرما، اللہ ان کو اولادوں کی خوشیاں نصیب فرما، اللہ ان کو نیکی تقویٰ میں ترقی نصیب فرما، اور اس گھر پر اپنی خصوصی رحمت نازل فرما، جو دوست احباب جو عورتیں دور قریب سے آئیں اللہ ان کا آنا قبول فرما، ہماری ان دعاؤں کو اللہ اپنی رحمت سے قبول فرما. ربنا تقبل منا انك انت السميع العليم ولينا انك انت التواب الرحيم. صلى الله تعالى على حبيبه سيدنا محمد وآله وأصحابه اجمعين برحمتك يا ارحم الراحمين. جزاكم